नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ। नेपालको संविधान 2072 पनि महिलाहरूका अधिकार सुनिश्चित गरिएका छन्। तर पनि महिलालाई सामग्री जस्तै बेचबिखन हुने गरिएको छ। घरेलु र लैङ्गिक हिंसा एकातिर छन् भने अर्कोतिर आफन्तहरूबाटै चेलीबेटी बेचिँदा उनीहरूले खेप्नुपर्ने हिंसा झनै पीडादायी हुने गरेको छ। चेलीबेटी बेचबिखन रोकथामका लागि अन्य थुप्रै कानुनहरूको पनि निर्माण गरिएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 को पनि व्यवस्था गरिएको छ। तर पनि विभिन्न तथ्याङ्कहरूले हरेक वर्ष चेलीबेटीहरू बेचिने क्रम बढिरहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पनि पछिल्लो समय रोजगारीको बहानामा नेपालीहरू बेचिने क्रम बढ्दो छ। चेलीबेटी बेचबिखन रोकथामका लागि काम गरिरहेका विभिन्न सङ्घ संस्थाहरूले पनि चेलीबेटीहरू बेचिने क्रम बढेको र अब कोरोनाका कारण भएको बेरोजगारीले यो झनै बढ्ने आशंका गर्न थालिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा महिला अधिकारका धेरै कानुनहरू बनेका छन्। तर पनि महिलाहरू किन आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन् त? किन नेपाली चेलीबेटीहरू बेचिने क्रम रोकिन सकेको छैन त? आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौँ। सुदूरपश्चिम प्रदेशमा चेलीबेटी बेचबिखनको क्रम रोकिन नसकेको देखिएको छ। माइती नेपाल कैलालीको तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष 2077-78 बेचबिखनको जोखिममा परेका 109 जना चेलीलाई नाकाबाट उद्धार गरिएको छ। शान्ति पुनस्थापना गृह धनगढी कैलालीका अनुसार पनि 253 जना चेलीलाई विभिन्न ठाउँबाट उद्धार गरिएको छ। मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले महिला बालबालिका र थुप्रै पुरुषहरूलाई समेत श्रम यौन जस्ता अन्य गलत कामहरूमा जबरजस्ती संलग्न गराउँछ। हरेक वर्ष 30 जुलाईको दिन संयुक्त राष्ट्र संघले मानव बेचबिखन सम्बन्धी जनमानसमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाउँदै आएको छ। संसार आधुनिकीकरणको युगमा छ, तर पनि अझ नेपाल सहित विश्वका धेरै देशहरूमा मानव बेचबिखन तथा ओसार पसार निकै गम्भीर समस्याका रूपमा रहँदै आएको पाइएको छ। हरेक वर्ष चेलीबेटी बेचबिखन हुने क्रम बढ्दै गइरहेको देखिन्छ। माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरी,
पछिल्लो समयमा यो चेलीबेटी बेचबिखनको अवस्था कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ हराउने महिला बालबालिकाहरू चाहिँ एकदमै धेरै सङ्ख्यामा चाहिँ हामीसँग निवेदन आइरहेको छ। मौखिक लिखित रूपमा इमेलबाट पनि आइरहेको अवस्था चाहिँ छ। हामीले धेरैजनालाई चाहिँ हामीले फेला पार्न नसकेको अवस्था चाहिँ छ र कतिजनालाई चाहिँ हामीले यो नाकामा चाहिँ हामीले रोकथाम गरेका छौँ। र अहिले चाहिँ यो सुदूरपश्चिमका महिला बालबालिकाहरू पनि यो नाकाबाट खास गरेर यहाँबाट दिल्ली नजिकै पर्ने होइन के अरे अनि त्यसपछि गुजरात लगायतका यो ठाउँमा होइन मुम्बई के अरे पुना त्यसै गरी के अरे राजस्थान लगायतका ठाउँमा चाहिँ अब यो विवाहका नाममा पनि अब यो ललाइ फकाइ गरेर त्यहाँ जबरजस्ती विवाह गराइदिने गरेको पाइएको छ। एकदमै अब यो भनौँ विभिन्न माध्यमबाट चाहिँ अब के अरे यो सामाजिक सञ्जालको माध्यमबाट होइन फेसबुकबाट वाट्सएपबाट इमोबाट चाहिँ विभिन्न तरिकाले चाहिँ दलालहरूले चाहिँ विवाह गर्ने बहानामा रोजगार लगाइदिने बहानामा विभिन्न तरिकाहरू प्रयोग गरेर चाहिँ भारत लगायतका तेस्रो मुलुकमा पनि यो नाकाबाट लगिरहेको अवस्थामा चाहिँ हामीले फेला पारेको छ। र हामी कहाँ थुप्रै खोजतलासका निवेदन पनि परेको छ। हामीले धेरैजनालाई चाहिँ उद्धार गर्न नसकेको अवस्था चाहिँ छ।
खास गरी यो वार्षिक हेर्नुहुन्छ भने त्रिवर्षीय डाटा हेर्दाखेरि चाहिँ के कस्तो देखिन्छ डाटामा?
अब त्रिवर्षीय डाटा हेर्ने हो भने हामीले यो 75-76 चाहिँ हामीले 157 जनालाई चाहिँ यो सिमानाकाबाट चाहिँ उद्धार गरेका थियौँ भने त्यसै गरी अब भारतबाट मात्रै हामीले 6 जनालाई चाहिँ उद्धार गरेका थियौँ। त्यसै गरी खोज तलासका निवेदन पनि परेको थियो, हामीसँग 129 निवेदन परेको थियो, जसमध्ये हामीले 74 फेला पारेका थियौँ होइन, रिपोर्ट तयार पार्दाखेरि समूहको अवस्थामा, र धेरैजना चाहिँ हामीले खोज तलास गर्न फेला पार्न नसकेको अवस्था थिएछ। त्यसै गरेर 76-77 चाहिँ अलिकति यो कोभिडको कारणले मान्छेहरूको आवाज जावत चाहिँ कमी भएको कारणले गर्दा चाहिँ त्यति बेला चाहिँ घटेको देखिन्छ तथ्याङ्क हेर्दाखेरि। 96 चाहिँ हामीले सिमानाकाबाट उद्धार गरेका थियौँ। त्यसै गरी भारतबाट यो 76-77
हजुर।
त्यसै गरी अब यो नेपालबाट बाट भारतमा चाहिँ बेचिएका 5 चाहिँ हामीले उद्धार गरेका थियौँ भारतबाट, र त्यो 3 चाहिँ यो वर्षमा चाहिँ मानव बेचबुनको मुद्दा परेको अवस्था थियो। त्यसै गरी हाम्रो यो गएको आर्थिक वर्ष 77-77 चाहिँ 109 चाहिँ हामीले सिमानाकाबाट फर्काएका थियौँ, र 4 चाहिँ हामीले भारतको विभिन्न सहरहरूबाट चाहिँ उद्धार गरेका थियौँ, र 2 चाहिँ हामीले मानव बेचबुनको मुद्दा दर्ता गर्नका लागि चाहिँ पीडितलाई चाहिँ सहयोग गरेको अवस्था चाहिँ थियो। र अहिलेसम्म हालसम्म चाहिँ माइती नेपालमा 5 चाहिँ पीडितहरूको चाहिँ हाम्रो संरक्षणमा बसिरहेको अवस्था चाहिँ छ।
चालु आर्थिक वर्षको अवस्था,
चाली आर्थिक वर्षमा चाहिँ अहिलेसम्म हामीले यो साउनभरिमा चाहिँ हामीले 2 चाहिँ हामीले सिमानाकोबाट फर्काएर चाहिँ हामीले संरक्षण प्रदान गर्नुका साथै विभिन्न किसिमका सेवा सुविधाहरू दिएर चाहिँ पारिवारिक पुनर्मिलन गराइसकेको अवस्था चाहिँ छ।
विगतदेखि विकासमा पछाडि पर्दै आएको सुदूरपश्चिम यहाँका अधिकांश नागरिकहरू रोजगारीका लागि भारतमै निर्भर छन्। गरिबीको अवस्था हेर्दा पनि अन्य प्रदेशका तुलनामा सुदूरपश्चिम प्रदेश निकै पछाडि देखिने गरेको छ। यही कुरालाई दलालहरूले फाइदाका रूपमा लिइरहेको र खुला सिमानाका कारण पनि यो समस्या न्यूनीकरणमा समस्या भइरहेको माइती नेपाल कैलालीका प्रमुख चौधरीले बताउनु भएको छ।
अब कारण त थुप्रै छ होइन, अब यो गरिबी बेरोजगारी छ, निर्बाध रूपमा चाहिँ होइन ओभरदोहोर गर्न पाएका छौँ, सीमा खुला सिमाना छ होइन, र अर्को कुरा चाहिँ सरकारी जुन नीतिहरू छ, पोलिसीहरू होइन, निर्देशक गाइडलाइनहरू छ, त्यो सही रूपमा चाहिँ प्रयोग गर्न नसकेको, कार्यान्वयन हुन नसकेको अवस्था नै छ। कानुनको कार्यान्वयन पनि फितलो भएको अवस्था चाहिँ छ, र नेपालीहरूमा चाहिँ के छ भने अहिले सबभन्दा बढी समस्या भनेको अब छिटोभन्दा छिटो धनी छ भन्ने, कसरी धनी भन्ने होइन, उच्च महत्त्वाकांक्षा छ र बेरोजगारी र गरिबी छँदैछ, अनि दलालहरू पनि एकदमै अब नजिकका नातेदारहरूले आफ्नै सानी आमाले बेचेको घटनाहरू आफ्नै अब हिजो मात्रै हामीका निवेदन परेको थियो, आफ्नै ठुली आमाले लगेर चाहिँ यो भारतको गुजरातमा चाहिँ बेचेको भन्ने कुरा चाहिँ उहाँको आफ्नै बहिनीले चाहिँ आरोप लगाइराख्नु भएको थियो होइन। त्यस्तो घटनाहरू छन्, नजिक नजिकका मान्छेहरू आफन्तहरू चाहिँ पैसाका लागि होइन चाहिँ आफ्नै नजिकका नातेदारलाई चाहिँ बेच्ने प्रचलन चाहिँ बढ्दो क्रममा चाहिँ बढ्दै गएको अवस्था चाहिँ छ। छिमेकीहरू चाहिँ प्रयोग भइरहेको अवस्था चाहिँ छ होइन, साथीहरू प्रयोग भइरहेको अवस्था चाहिँ छ। त्यसरी चाहिँ दलालहरूले चाहिँ विभिन्न आफ्नो सञ्जाल गाउँदेखि लिएर सहरसम्म होइन विदेशसम्म चाहिँ उनीहरू ठुलो सञ्जाल छ, उनीहरूलाई के गिरोहलाई चाहिँ हामीले अहिलेसम्म चाहिँ उनीहरूको पहिचान गर्न नसकेको, अहिले जति पनि हामीले सिमानाकामा रोक्दाखेरि अथवा भारतबाट उद्धार गर्दाखेरि चाहिँ मेन जुन दलाल छ त्यो दलाल पक्राउ गर्न नसकेको अवस्था चाहिँ छ।
हजुर, अब यो जस्तो पछिल्लो समय चाहिँ बेचबिखनमा पर्ने छोरीचेलीहरूको अवस्था अथवा हेर्नुहुन्छ भने उनीहरू शिक्षित नै देखिन्छन् र तपाईँहरू नाकाबाट के चेलीलाई उद्धार पनि गर्नुहुन्छ, के देखिन्छ उनीहरूलाई थाहा भइरहेको हुन्छ कि म जो के अरे बेचबिखनमा परिरहेको हुन्छु भनेर, पछि के भन्छन् उनीहरू?
उहाँहरूलाई थाहै हुँदैन होइन, किनभने दलालहरूले एकदमै प्रलोभन देखाएको हुन्छ, ठुलो ठुलो सपनाहरू देखाएको हुन्छ होइन, अब जागिर लगाइदिने सपना देखाएको हुन्छ भने धेरै पैसा तलब पाउने, काम थोरै गर्नुपर्ने होइन, परिश्रम नगर्नुपर्ने किसिमले उनीहरूले चाहिँ प्रलोभन पारेको हुन्छ। अब कतिलाई चाहिँ अब विवाह गर्छु भनेर अनमेरिड भ्यू भन्ने हिसाबले म चाहिँ यहाँ बम्बईमा दिल्लीमा मेरो घर छ होइन, म व्यापारी हो अथवा जागिरे हो भन्ने किसिमले विभिन्न ठुलो ठुलो सपनाहरू देखाएको हुन्छ। र उनीहरूलाई चाहिँ अब सुरुमा यहाँ चाहिँ फिमानाकामा सुत्दाखेरि चाहिँ उनीहरूले भन्नै मान्दैन होइन, अब त्यो आफ्नो कुराहरू चाहिँ लुकाउने वास्तविक कुराहरू, पछि चाहिँ उनीहरूले चाहिँ काउन्सिलिङ गर्दै 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 जाँदाखेरि बल्ल उनीहरूले चाहिँ अब ल मलाई चाहिँ बेचबिखन गर्न लगेको हो भन्ने यो यो तरिकाले जुन तरिकाहरू अप्नाउँछ दलालहरूले सबै तरिकाहरू अप्नाएको हुन्छ र प्रलोभन चाहिँ देखाएको हुन्छ। फेरि अहिले के छ भने अहिले फेरि नयाँ कानुन बन्दैछ होइन, प्रलोभनमा प्र्याक्टिकल भन्छ होइन, त्यो हाम्रो अन्तर्राष्ट्रिय महासन्धि नै हो होइन, त्यो अनुसार चाहिँ कानुन बन्द त्यसमा चाहिँ फेरि जुन प्रक्रियाहरू छ त्यो प्रक्रिया पुरै अप्नाएको हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा लगेको हुन्छ, ललाइ फारेमा पारेको हुन्छ, उसलाई चाहिँ विभिन्न तथ्यहरूको चाहिँ कुराहरू चाहिँ लुकाएको हुन्छ होइन, त्यो तरिकाले लगिरहेको छ किन यदि विवाह गर्ने जस्तै अब विवाहको लागि लगिरहेको छ भने सबै तथ्यहरू सबै आफ्नो वास्तविक नामहरू चाहिँ भन्नु पर त्यो खुलाएको हुँदैन।
कोरोनाले सबैको जीवन प्रभावित बनेको छ। रोजगारी गुमाएका धेरै नेपाली यो बेला सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर भारत गइरहेका छन्। यही बेला धेरै चेलीबेटीहरू बेचबिखनमा पर्ने सम्भावना पनि बढेको बताइएको छ। चेलीबेटी बेचबिखन रोकथाममै काम गर्दै आइरहेको शान्ति पुनस्थापना गृह धनगढी कैलालीका प्रमुख उमेश शिवाकोटीले दलालहरूले कोरोना महामारीबाट सिर्जित परिस्थितिलाई बहाना बनाएर चेलीबेटीलाई फसाउन खोज्ने क्रम बढेको बताउनु भएको छ।
यो सिमानामा बसेर अब यो चेलीबेटी बेचबिखन विरुद्ध काम गरिरहँदा विशेष गरी मानव बेचबिखन भनौँ मानव बेचबिखन विरुद्ध निगरानी गरिरहँदाखेरि चाहिँ पछिल्लो समयभन्दा पनि घट्नुपर्नेमा बढिरहेको चाहिँ देखिन्छ क्या। त्यो कस्तो छ भने अब पहिलाको तुलनामा अब यसरी सीमामा चाहिँ अलिकति कडाई गऱ्यौँ भने अब यो चेतना चाहिँ गाउँसम्म फैलिन्छ होइन, अभिभावकहरू सचेत हुन्छन्, स्वयं मान्छेहरू चेलीहरू दिदीबहिनीहरू पनि अलिकति आफू कहाँ जाँदैछु कोसँग जाँदैछु कसरी जाँदैछु भन्ने कुरामा चाहिँ सचेत हुने चाहिँ जुन क्रम छ यो बढ्छ कि भनेको यो त झन् चाहिँ घटे जस्तो देखिन्छ कि, किनभने सिमानामा चाहिँ अत्यधिक मात्रामा त्यस्ता खालका केसहरू चाहिँ भेटिरहेको छ।
कारण के देखिन्छ उनीहरू बेचबिखनमा पर्नुको र कसरी सचेत हुने?
यो सबैभन्दा ठुलो मुख्य कारण भनेको चाहिँ अब नानीहरू चाहिँ अलिकति सचेत नहुनु होइन, म भोलि गएर यस्तो खालको समस्या पर्न सक्छु, भोलि गएर बेचबिखनमा श्रम शोषणमा यौन शोषणमा पर्न सक्छु भन्ने एउटा चेतना चाहिँ कमी हुनु नै हो। अर्को कुरा चाहिँ अभिभावकहरूको सक्रियता पनि कमी भयो क्या। अब धेरै जस्तो हाम्रो गाउँतिर चाहिँ अभिभावकहरू घरमै हुनुहुन्न, उहाँहरू रोजगारको लागि चाहिँ नेपालकै विभिन्न ठाउँमा त्यसै गरी भारतका विभिन्न ठाउँहरूमा घरै शून्य बनाएर बस्नुपर्ने अवस्था छ। त्यसले गर्दा घरमा चाहिँ अब नानी बाबुहरू एक्लै बस्ने अनि उनीहरूसँग चाहिँ अहिले अब प्रविधिको पहुँच छ होइन, त्यसले गर्दाखेरि कोसँग जोडिन्छ कसरी जोडिन्छ भन्ने कुरा र अभिभावकहरूलाई ख्यालै हुँदैन। उहाँहरूलाई चाहिँ के हुन्छ भने घर बसेको छ पढ्दैछ भन्ने मात्रै हुन्छ, तर यता घरतिर हेर्दाखेरि चाहिँ त्यस्तो हुँदैन। त्यसले गर्दाखेरि चाहिँ अब ती नानी बाबुहरू अलिकति सचेत नभएर चाहिँ गाह्रो भएको छ।
अब यो न्यूनीकरणका लागि चाहिँ कसको भूमिका के हुनुपर्छ?
अब यो न्यूनीकरणका लागि चाहिँ मुख्य भूमिका घरबाटै सुरु हुने हो। घरमा जो हुनुहुन्छ उहाँहरूले चाहिँ यसको बारेमा चासो दिनु पर्यो। अर्को कुरा चाहिँ अब स्थानीय तहले वडा स्तरबाटै यस्ता खालका समस्याहरू निराकरणका लागि चेतनामूलक कार्यक्रमहरू चाहिँ व्यापक रूपमा चाहिँ सञ्चालन गर्नु पर्यो। यो चाहिँ अत्यन्तै आवश्यकता देखिसक्यो। अब वडामा चाहिँ यस्ता खालका घटनाहरू त अब गाउँबाटै आउने हो, त्यहाँको सम्बन्धित निकाय भनेको वडा कार्यालय हो। अभिभावकहरू घरमा हुनुहुन्न, वडाले चाहिँ आफ्नो कार्यक्रम वडाहरूमा चाहिँ यस्ता खालका कार्यक्रमहरू विद्यालयमा यस्ता खालका कार्यक्रमहरू चाहिँ सञ्चालन गरेर उहाँहरूमा बढीभन्दा बढी चेतना पुर्याउन सक्यो भने चाहिँ थोरै भए पनि न्यूनीकरणमा सहयोग पुग्छ कि भन्ने अपेक्षा चाहिँ हाम्रो पनि हो।
कैलालीका अधिकार कर्मी गरिबी र चेतना अभावका कारण यो समस्या न्यूनीकरण हुन नसकिरहेको भन्दै अब तीन तहका सरकारले स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउनु पर्ने बताउनुहुन्छ। साथै दोषीलाई कडा रूपमा कारवाही गरिनुपर्नेमा उहाँको जोड रहेको छ। अधिकार कर्मी गुमा आचार्य,
नेपाल सरकारले जस्तो भारतबाट विभिन्न ठाउँहरूबाट नेपाल भित्रिसकेका मान्छेहरूका लागि छुट्टै कुनै स्वरोजगारको व्यवस्थाहरू चाहिँ गर्न सकेको अवस्था छैन। रोजगारीको सिर्जना, महिलाहरूलाई अर्थमा एकदमै राम्रो पहुँच त्यस्तो हुने हो भने केही हदसम्म बेचबिखनलाई चाहिँ रोकथाम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
अधिकांश घटनामा बेचबिखनमा पार्ने व्यक्ति नजिकै आफन्त हुने गरेकोले सबैले सचेत रहन आवश्यक रहेको बताइएको छ। पछिल्लो समय सामाजिक सञ्जालबाट जोडिएका व्यक्तिहरूबाट पनि नेपाली चेलीहरू बेचबिखनको जोखिममा परिरहेको देखिएको छ। चेलीबेटी बेचबिखन रोकथामका लागि थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरू बनेको भए पनि विभिन्न संघ संस्थाहरू कार्यरत रहे पनि जबसम्म व्यक्ति र व्यक्तिको परिवार सचेत हुँदैनन् तबसम्म यो समस्या समाधान गर्न नसकिने चेलीबेटी बेचबिखन रोकथाममा कार्यरत विभिन्न संस्थाका प्रतिनिधिहरूले बताउनु भएको छ। नेपाल अति विपन्न राष्ट्र हो, यहाँ धेरै समस्याहरू रहेका छन्। तिनै समस्याहरू मध्ये चेलीबेटी बेचबिखन पछिल्लो समय विकराल बन्दै गइरहेको छ। धेरै नेपाली चेलीबेटी चेतनाको कमीका कारण भारत, चीन तथा खाडी मुलुकमा बेचिन विवश छन्। नेपालका चेलीबेटी वर्षेनी ठूलो मात्रामा बेचिरहनुको कारण गरिबी, अशिक्षा र बेरोजगारी देखिएको छ। नेपालका चेलीबेटी बेचबिखन रोक्ने प्रयासमा सरकार, नागरिक र गैर सरकारी क्षेत्रका तर्फबाट प्रयास भइरहेका छन्, तर ती सबै फलदायी बन्न सकेका छैनन्। यही बेला प्रदेश सरकारले कृषिका माध्यमबाट र युवा स्वरोजगारका माध्यमबाट शिक्षित र पढे लेखेका युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरिरहेको बताएको छ। प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी,
प्रदेशमा चाहिँ आत्मनिर्भर बन्दै जाने भन्ने खालको कुराहरू छ। युवा स्वरोजगारका कुराहरूमा हामीले एउटा स्वरोजगार कोष स्थापना गरेका थियौँ। विगत 3 वर्षदेखि काम नहुन सकेको स्वरोजगार कोष हामीले तुरुन्तै सञ्चालनमा ल्याउने भएका छौँ। त्यसको कार्यालय स्थापना गरिसकेका छौँ। त्यसैले गर्दाखेरि सक्ने जति युवाहरूलाई स्वदेशमै रोजगारी दिने ढङ्गले कृषि, उद्यम लगायतका विविध क्षेत्रमा, पर्यटकीय क्षेत्रमा युवाहरूलाई रोजगारी दिएर मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्ने र मुलुकको मात्रै नभइकन यो प्रदेशको अर्थतन्त्रलाई अलिकति अगाडि बढाउने किसिमका योजनाहरूले अगाडि सारेका छौँ।
दक्षिणी तर्फको खुला सिमानाका कारण लुकीछिपी तथा लुकाई छिपाई दलालहरूले सोझा साझा चेलीबेटी बेच्ने क्रमलाई तीव्रता दिइरहेका छन्। चेतनाको कमीका कारण नेपाली छोरी चेली प्रलोभनमा परि बेच्ने क्रम बढ्दो छ। माइती नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सेना, सीमा सुरक्षा बल र अन्य संघ संस्थाहरू चेलीबेटी बेचबिखनका कार्य रोक्न तत्परताका साथ संलग्न हुँदाहुँदै पनि यो समस्या समाधान हुन सकिरहेको छैन। यो समस्याले झन्झन विकराल रूप लिइरहेको छ। नसिनेका दलाल त संलग्न छन् नै, त्यसभन्दा खतरनाक अवस्था यस्तो चेलीबेटी बेचबिखनमा कतिपय चेलीबेटीकी बुबा आमा, दिदी बहिनी, मामा माइजू, फुपू फुबाजी, गाउँघर, छरछिमेकका इष्टमित्र, कुल कुटुम्ब नै संलग्न देखिएका छन्। अब 3 तहका सरकारले स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउनु पर्ने अधिकार कर्मी बताउँछन्। साथै दोषीलाई कडा रूपमा कारवाही गरिनुपर्नेमा उहाँहरूको जोड रहेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, छोरी आफैले कसैसँग जाँदा म सुरक्षित छु भन्ने प्रश्न मनमा मनन गर्न जरुरी छ। तब मात्रै छोरीहरू बेचबिखनमा न्यूनीकरण आउन सक्ने बताइएको छ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले घोक्दा वा हाँस्यौँ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौँ घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँको राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np मा पत्र पठाउन र facebook.com/insec radio मा कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायतसँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।